और इंसान अगर सिर्फ अकल से सोचे तो वो मसला काबू में नहीं आता. और हम लोग चूंकि आदि हो गए हैं हर चीज को जाहिरी असबाब हालात में देखने परखने के, तो इसलिए हम इस हॉल से बाहर नहीं निकलते. मसलन आपके सामने फर्ज कर लें कि एक आदमी लकड़ी को अपने हाथ से बगैर आलात की मदद के फर्नीचर बनाना शुरू कर दे तो आपके लिए बड़े ताज्जुब की चीज होगी. एक आदमी इशारा करे ईंटों को और ईंटें एक एक करके लगती जाएं और वो इशारा करे मसाले को और मसाला बन जाए और दीवार तामीर हो जाए तो ये चीज चूंकि हम लोगों की आदात में नहीं है इसलिए ये बात अजीब लगती है. हजरत शाह वलीउल्लाह रहमतुल्लाह अलैह इसलिए बहुत सी चीजें ऐसी लिखते हैं जो अपने मुकाम पर बैठ के जो बात करते हैं वो सही है. लेकिन हम लोग चूंकि असबाब से निकल नहीं सकते इसलिए हम लोग अकल के ताबे होकर सोचते हैं. फिरौन को अगर दूर दूर तक भी इस बात की इत्तला मिलती या उसके जहन में किसी गोशे में भी ये होता कि इस तरह दरिया फट जाते हैं और रास्ता मिल जाता है और इस तरह पीछे आने वाले डूब जाते हैं तो कोई सूरत नहीं थी कि वो दरिया में उतरता. बहिरा गुलजम उसके बाद वो गुमान में भी नहीं था. तो उम्र भर जब वो समझता रहा कि ये शख्स जादू करता है इसीलिए उसने जादूगरों को बुलाया तो वे ये समझा होगा कि ये भी एक जादू ही है. तो जो बात अर्ज करनी है वो है मुश्किल लेकिन बात बस इतनी ही है कि क्या इंसान अपनी आदात से हट कर सोच सकता है और क्या इंसान अपनी आदात से हट के किसी चीज को कबूल कर सकता है. न्यूटन ने सेब को देखा और उसने सोचा ये क्यों गिरा है तो जाहिर है कि लाखों करोड़ों आदमियों ने देखा होगा पर मुमकिन है लाखों के जहन में ये सवाल भी पैदा हुआ. लेकिन उसने आम इंसानों से हट के सोचना शुरू किया तो वो एक चीज तक पहुंचा कि ये चीज ऐसे है. इसी तरह जब सब लोग एक ही तरह के सोचने वाले हों तो फिर तरक्की नहीं होती. सोच का इख्तिलाफ तरक्की पैदा करता है और इल्म के अरूज में जो चीजें रुकावट बनती हैं उनमें से एक बहुत बड़ी मुसीबत यह है कि कोई आदमी इस बात पर कदजन और पाबंदी लगा दे कि मत इससे बढ़ के सोचो. इसलिए तालीम के मराहिल से जाहिर है आप भी गुजरे हम भी गुजरे सभी गुजरते हैं तो आपने देखा होगा ऐसे उस्तादा को भी जो तालीम में खुश होते हैं कि आप सवाल पूछते हैं और बच्चा बाज़ औक़ात ऐसा सवाल पूछता है जिसका जवाब खुद टीचर के पास नहीं होता और टीचर उसको कहता है कि मैं इस सवाल को जो तुम कर रहे हो कल आपके जवाब दे दूं, या वो कहता है बेटे अभी ठहरो और वक्त आएगा मैं इसको जवाब दूंगा, तो वो घर जाकर फिर खुद पढ़ता है कहीं से सर्च करके लाता है। अब तो आसान हो गया कि इंटरनेट पे चले जाएं, अब तो ऐसे कामिल मुर्शिद मिले हैं कि इंटरनेट कि दुनिया जहान की तरक्की तरबियत तालीम बच्चे भी चले जाते हैं और पेपर्स निकाल के ला रहे हैं और वो कामिल तरबियत हो रही। और कुछ साथ ऐसे होते हैं कि सवाल करो तो वो चिढ़ जाते, पिटाई भी होती है, वो समझते हैं कि शायद मुझे तंग करने के लिए है। ना कि तंग करने की बात नहीं होती, बच्चे में शरारत का ऐसा शऊर नहीं होता कि वो चिढ़ाए, डरता है अंदर से, लेकिन उसकी मासूमियत उसे ये नहीं समझा पाती कि वो अना को छेड़ रहा उस्ताद की। तो तरक्की हमेशा नहीं होती है जहां सोच का इख्तिलाफ उसको बर्दाश्त करने की सलाहियत हो। और ये बात हज़रत रिसालत मआद सल्लल्लाहु अलैहि वसल्लम भी के साथ भी थी कि सोच का इख्तिलाफ उन्होंने मना नहीं फरमाया, उसको इनकरेज किया है, पढ़ाया है कि बिल्कुल ठीक है, एक दो चार नहीं। अगर आप हदीस की किताबों में देखें तो सैकड़ों वाकयात मिलेंगे कि हजूर सल्लल्लाहु अलैहि वसल्लम ने कोई बात कही और सहाबी रजी अल्लाह का अल्लाह के रसूल इसकी बजाय अगर यूं कर लें आप तो फरमाया जरूर कर लो। बदर जैसी लड़ाई, इस पर आपने एक जगह का इंतखाब फरमा लिया कि यहां लड़ेंगे, जमीन पक्की थी, पुख्ता थी, और बात भी यही थी कि जमना है और जम के लड़ेंगे। तो इसको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो इंतखाब किया होगा सोच समझ के किया होगा ना, ऐसे ही थोड़ा। और साद रजी अल्लाह ने कहा कि अल्लाह के रसूल क्या ये इंतखाब वही के जरिए है या आपकी अपनी सोच है? आपने कहा मैंने खुद सोचा है। तो उन्होंने कहा फिर अगर हम आगे बढ़ जाएं और ये जो आगे की जगह है इस पर जम के हम लड़ें, बारिश हो गई तो ये दलदल हो जाएगी सारी, यहां लोग लड़ेंगे कैसे? और आगे चले जाएं, बारिश हो गई तो वो ऐसी है जो रेत मिली हुई मिट्टी की जमीन है, जम जाएगी और उस पे लड़ना ठहरना आसान होगा। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आगे चले जाओ, साथ की बात थी। खजूरें पैदा होती थी, आपने फरमाया, और वो खजूरों के लिए पुराना तरीका था अरबों का, और वो खजूरों में नर और मादा के बीच मिला देते थे। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अगर तुम ऐसे ना करो तो फिर क्या हो? तो उन्होंने कहा जी खजूरें तो फिर भी होती हैं। और उस साल मदीना मुनव्वरा में खजूरें ही नहीं हुई, बहुत थोड़ी, ना होने के बराबर। सहाबा रज़ी अल्लाह अन्हु गए, उनका जैसे आपने इरशाद फरमाया था वैसे किया और फसल ही नहीं आई। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अंतुम आलमु बिअमूरि दुनियाकुम, ये दुनिया के जो काम है तुम मुझसे ज्यादा अच्छी तरह समझते, अगर मुझ पर वही आती और मैं तुम्हें कहता तो फिर तो तुम्हें मानना जरूरी था, मैंने तो अपनी एक राय दी थी। सहाबा रज़ी अल्लाह अन्हु ने उसी चीज को फिर करना शुरू किया जो कुछ वो पहले करते थे। तो राय का इख्तिलाफ अगर हजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ हो सकता है तो फिर तो दुनिया में कोई भी ऐसा नहीं जिससे ना हो सकता हो। हां, इख्तिलाफ राय को अदब के साथ जमा करें। बहुत मर्तबा ये आए दिन की बात आप देखें कि जो कुछ आदमी सोचता है 30-35 बरस की उम्र में, जब वो खुद 60-70 साल की उम्र में पहुंचता है तो उसके बच्चे उससे ज्यादा बेहतर सोचते हैं। वो कहते हैं अब्बा ये चीज ऐसे कर लें, दादा ये चीज ऐसे नहीं ऐसे कर लें। تو جس جو ترقی ہو رہی ہے بظاہر سائنس کی یا معاشرہ جدر کو چاہ رہا ہے یہ چیزیں سوچ میں فرق کو پیدا کرتی اور جب فرق پیدا ہوگا تو پھر ترقی بھی ہوگی اور تنزل بھی ہو جاتا ہے کہ کسی اچھے آدمی کی بات نہ مانی جائے اور جو رائے دینے والا ہے اچھا اس کی رائے پر عمل نہ کیا جائے تو پھر تنزل بھی ہو جاتا ہے تو انسان عادی جب ہو اس چیز کا کہ وہ اپنے ماحول سے نکل کے ہٹ کے کوئی بات نہیں سوچے گا تو ترقی بھی نہیں کرتا کیونکہ وہ سمجھتا ہے کہ جو کچھ میرے ماحول میں ہے بس یہ آخری چیز ہے عقل ہے تو یہ بھی اور علم ہے تو یہ بھی اور اس عقل اور علم اس پر وہ مہر لگا دیتا ہے کہ بس اس سے بات اس کے بعد نہیں اس لیے جو لوگ دین ہو یا دنیا یہ تعلیم دیتے ہیں کہ بس جیسے ہم سوچتے ہیں تم بھی ویسے ہی سوچو اور اس سے آگے نہ بڑھو اور اس کی مخالفت نہ کرو تو حقیقت میں انسانی دماغ کی ترقی پر پابندی لگانے کی بات کرتے ہیں مخالفت ایک الگ بات ہے اور اختلاف رائے ایک الگ بات ہے دونوں میں فرق کرنا چاہیے اور جتنا آدمی بڑا ہو جاتا ہے اتنا ہی تحمل ہوتا ہے اب دنیا میں دیکھ لیں چھوٹا بچہ ہے اور اس بچے کو اگر کوئی دوسرا بچہ کوئی بڑا کوئی اس کو ذرا سی بات کر دے تو یہ اس سے بھی ہو جاتا ہے ناراض ہوتا ہے اور یہی بات اگر 30 40 50 سال کے بندے سے کی جائے تو اسے کچھ سمجھتا ہی نہیں اس لیے کہ وقت کے ساتھ ساتھ ترقی ہو گئی اور بچہ جس ماہویت سے اور جتنے انٹرسٹ سے اپنے کھلونوں اپنی چیزوں کے ساتھ مصروف ہوتا ہے کوئی بڑے سے بڑا فلسفی اور بڑے سے بڑا سائنٹسٹ بھی اپنی چیزوں سے ایسی محبت نہیں رکھتا جیسے وہ بچہ اپنے کھلونوں سے کرتا اور اس سے وہ کھلونا چھین لیں تو وہ اس کے لیے زندگی موت کا مسئلہ بن جاتا ہے اور یہی 30 سال بعد اسے دکھاؤ تو ویڈیو بن آتی ہے نا ویڈیو میں اگر آپ اسے دکھا دیں کہ یہ چیز تھی بیٹے جس پہ آپ 30 سال پہلے اتنا رو رہے تھے تو ہنسے گا کہ اچھے اس چیز کے لیے بھی رویا جاتا ہے یہی چیز ہوتی ہے اور آدمی کی ساری زندگی انہی کھلونوں کے ساتھ گزر جاتی ہے پھر بڑا ہو جاتا ہے پھر اور کھلونے ہو جاتے ہیں پھر اور کھلونے ہو جاتے ہیں اور جب تک انسان اللہ کے علاوہ ہر چیز کی نفی نہیں کر دیتا تب تک حقائق تک نہیں پہنچتا اس لیے بہت سی چیزیں ہیں جو شاہ صاحب رحمۃ اللہ علیہ بھی لکھتے ہیں اور لوگ بھی مگر وہ جس مقام پر بیٹھ کر بات کرتے ہیں ہم کہیں کہ یہ بات غلط ہے نہیں کہہ سکتے ہم اس کی دو مثالیں آپ کے سامنے رکھتے ہیں دیکھیں آج یہ موضوع پورا ہوتا بھی ہے یا نہیں ایک مثال آپ کو یہ دیں کہ اب اگر غور فرمائیں تو اس دنیا میں بات آپ تک پہنچنے کے لیے میڈیم کیا ہے ایک آدمی بولتا ہے اور دوسرے کے کان سنتے ہیں درمیان میں کیا چیز ہے جو اس آواز کو پہنچا رہی ہے یقیناً ہوا ہوا کو اللہ نے ذریعہ بنایا ہے آواز کے سفر کرنے کا اور یہی چیز اگر اوپر چلے جائیں خلا میں چلے جائیں تو ایک آدمی بولتا رہے گا دوسرا سنے گا ہی نہیں اس لیے کہ دونوں کے درمیان میڈیم موجود نہیں یہ انسان کے محدود ہونے کی بہت بڑی مثال ہے اور آپ اندازہ کیجئے کہ اس سائنس کو جو 400 साल से مسلسل लगे हुए हैं और जितना काम कर रहे हैं और नित नई जायदाद और बिजली और ये और वो ये कोई छोटी सी चीज नहीं कोई आज से 5-700 साल पहले का आदमी जिंदा हो जाए तो ये समझेगा कि शायद वो पहुंच गया है जादू की दुनिया उसको तो तसव्वुर ही नहीं हो सकता कि दुनिया कभी ऐसे भी हो सकती हॉलैंड का जो नेशनल गार्डन है लाइडेन यूनिवर्सिटी में हम गए कुछ चीजें देखने के लिए तो उसके नेशनल गार्डन में गए छुट्टी भी थी लाइब्रेरी में तो इतना खूबसूरत है इतना खूबसूरत है कि देखने के बाद पहला तासुर जो ज़हन में आया तो हम हैरत से खड़े होकर देखते रहे कि या अल्लाह ये दुनिया है इतनी खूबसूरत ये जन्नत क्या चीज होगी इतनी खूबसूरती से उन्होंने फूल सजाए हुए हैं कि आदमी में अगर शौक हो तो गुम हो जाता है मैं भी हैरत हो जाता है कि ये चीज क्या है ये किया क्या है एक सादा सी मिसाल इंसान के लिए अल्लाह ने जो कुछ बनाया इस पिछले 400 साल की तरक्की के बाद साइंस की सारी रिसर्च के बाद अब हम पहुंचे हैं इस मुकाम पे कि मीडियम दूसरा तलाश करें एक हवा जो हमेशा से चली आई है कि एक आदमी की बात दूसरे तक पहुंचे और एक अब ये इलेक्ट्रॉनिक ये जो फील्ड दरियाफ्त हुआ है और ये जो आवाज है ये जो मोबाइल है इसमें आवाज जाती है और मैग्नेटिक फील्ड के जरिए फिर वो तब्दील होती है फिर दूसरे के कान तक पहुंचती है तो ये इंसान अब तक ये सिर्फ दूसरा मीडियम पा सका है इतने 100 साल की जद्दोजहद के बाद ठीक है कि हम यहां से बोलते हैं और आवाज दूसरे को मोबाइल पे सुनाई देती है तो ये बच्चों का खेल हो गया लेकिन इस साइंस को कोई पढ़े और जिन्होंने इस पे काम किया है उनकी रिसर्च को देखे तो पता चलता है कि इंसानी दिमाग और काविशों की अजमत क्या है इतने 100 साल के बाद अब जाकर एक नुक्ता खुला एक बात खुली और ये कि आप इस तरीके से भी अपनी आवाज पहुंचा सकते हैं और इस कायनात में اللہ نے ہزاروں ایسے میڈیم رکھے ہیں کہ انسان اپنی آواز دوسرے تک پہنچا سکتا ہے مگر انسان کے بس میں نہیں ہے انسان کو پتا نہیں مسلمانوں کو چاہیے کہ ایک بات پر تحقیق کریں لیکن اول تو مسلمان پڑھیں کیوں سوال ہی پیدا نہیں ہوتا مسلمان بچے اور پڑھ جائیں اور فرض کر لو کوئی پڑھ بھی جائے تو وہ اس پہ کیوں سوچے کہ قرآن کو اس طرح بھی دیکھنا چاہیے وہ تو اسے بہت سے مل جائیں گے جو کہیں گے یہ کفر کی باتیں نہ کر اب تک لوگوں نے اس بات کی تحقیق نہیں کی کہ خدا کی وحی قطعی اور حتمی ہے اللہ نے جو کچھ کہہ دیا یہ یقیناً بات سچی ہے اس میں کوئی شبہ نہیں कि चींटी बोली और उसे सुलेमान अलैहिस्सलाम ने सुना ये कौन सा मीडियम था दरमियान वो हमारे पास नहीं चींटी की आवाज को कैसे इंसान समझे कैसे रिकॉर्ड एक सूरत तो ये है कि मान ले वो मौजजा था सुलेमान अलैहिस्सलाम का बात खत्म और एक चीज ये भी है कि कोई रिसर्च करे और आखिर पे लिख दे कि हम इस तक नहीं पहुंच सके ये मेरी सारी जिंदगी की काविश और कोशिश है मैंने चींटी की आवाज पर मेहनत की है और मैंने पता चला क्या कि चींटी की आवाज कैसे सुनी जा सकती है कैसे समझी जा सकती है इंसान के कान तक कैसे पहुंचती है वो मीडियम ही नहीं पता हालांकि यकीनन है हमारे और चींटी के दरमियान क्या रास्ता होता है कैसे हो सकता है यकीनन है इंसान की नियत का ये तो कुरान करीम से है वैसे ही अर्ज करते हैं कि इंसान की नियत का इतना असर पड़ता है कि इब्न अरबी रहमतुल्लाह ने एक जगह लिखा है कि मैंने जंगल में एक जगह बहुत से हिरन देखे मैंने पक्की नियत कर ली कि मैं इन्हें कुछ नहीं कहूंगा और सिर्फ इनमें मिलना है जाके इन पे हाथ से मैं तो इनके करीब गया और करीब गया हत्ता के हिंदुओं का जो वॉल था उसमें दाखिल हो गया और मैं उन्हें छूता रहा और वो आके मेरे घोड़े से टकराते रहे तो मेरे दोस्त पीछे थे जब वो आए तो उन्होंने हिरणों का रुख किया और सब भाग गए तो कहने लगे ये क्या बात है कि तुम तो हमने देखा खड़े थे कोई नहीं भागा और मुझसे हमसे भाग गए तो मैंने कहा तुम्हारी नीयत क्या थी उनका नीयत यही थी कि इनके बच्चे पकड़ लेंगे घर ले जाएंगे मैंने कहा ये उस नीयत का फर्क है अब इसी मीडियम में बात सोचें कि पहली मिसाल दे रहा हूं कि हम लोगों ने अभी कहां पहुंचे इंसान हाथी है और अब तक लोग यही कहते रहे हमने भी बचपन में सुना आपने भी सुना होगा कि हाथी अपने कान हिलाता है ताकि हवा हासिल करे अपने जिस्म को ठंडा रखे अब आप हाथी पे तहकीकात देखें और रिसर्च देखें तो कुछ आदमियों ने अपनी जिंदगी इस पे वक्फ कर दी कि हाथी कान क्यों हिलाता है और ये कोई नई बात नहीं है मुसलमानों में जब अरूज था और मुसलमानों के जो अच्छे दिन थे बगदाद में आपको कितने वक्फनामे किताबों में मिल जाएंगे जो आहिस्ता आहिस्ता तहकीक के साथ चीजें छप रही हैं कि किसी ने ये लिख दिया कि मेरी कुल जायदाद चिड़िया पे खर्च की जाए जो लोग भी चिड़िया पे किताबें लिख रहे हैं चिड़िया को कुछ कर रहे हैं सारी किताबें उस पे लिख सारी किताबें लिखने वालों को इससे पैसे दिए जाए बगदाद की तारीख में आपको मिलेगा कि एक आदमी ऐसा था जिसको बगदाद में ये कहते थे कि इस इंसान के पास इतना माल है कि चाहे तो बगदाद को खरीद ले और उसने किया क्या उसने कहा जितनी मेरी जायदाद है बस इस बात पर खर्च कर दी जाए कि गधों में क्या बीमारियां पैदा होती हैं और उसका इलाज क्या है ट्रस्ट बन गया करोड़ों रुपए आ गए लोग आते थे सारी सारी जिंदगी उसमें खपा देते थे और यही अब जो मगरिब का अरूज है इसमें कुछ लोगों ने ये तय किया कि हम इस बात पर तहकीक करेंगे कि हाथी कान क्यों हिलाता है अब हाथी को दो तीन चीजों में उन्होंने बहुत सी चीजें लिखी ये एक मिसाल हम दे रहे हैं कि इंसान जितनी तरक्की का सोचता है अभी तो बहुत कायनात पड़ी है इसे कुछ पता ही नहीं बेचारे को तहकीक की तो मालूम हुआ कि हाथी को कहत का पता चल जाता है तहकीक की तो मालूम हुआ कि हाथी को पता चल जाता है कि बारिश है या नहीं है तहकीक की तो पता चल जाता है हाथी को कि कोई हथनी उसे कहां बुला रही है और किस जगह पर पाई जाती है और उसने तहकीक करके लिखा कि हाथी जब कान हिलाता है तो हर मर्तबा एक ही तरह के कान नहीं हिलाता कभी किसी तरह हिलाता है कभी किसी तरह हिलाता है और इसके जरिए जो वेव्स बनती हैं जो लहरें बनती हैं वो इतने सौ मील तक दूसरे हाथी पर जाकर असर करती हैं वो इधर मैसेज भेजता है कि यहां पर बारिश नहीं हो रही वो इधर मैसेज भेजता है कि यहां पर कैच साली है वो कहता है अच्छा बारिश हो गई है आज तुम सब इधर चले आओ और उससे पूरा लिखा कि कितने कितने सौ मील ये हाथी सफर करके पहुंचते हैं और इनके दरमियान जो कम्युनिकेशन है वो हाथियों के कान हिलाने से है यानी जिस तरह इंसान को अल्लाह ने जुबान दी है अल्लाह ताला ने उसे मीडियम दे दिया अब इंसान इसको नहीं सोच सकता लेकिन तहकीक जब करता है हत्ता के उसने अपनी जान दे दी एक जवान था वो इसी पे तहकीक कर रहा था अफ्रीका के जंगलों में और उसने इस तहकीक को एक जगह छोड़ा अगलों ने वहां से शुरू कर दी और उसे किसी हाथी के साथ जो भी हुआ खैर हाथी के पांव में आ गया खत्म हो गया लेकिन इंसान جس ماحول میں رہتا ہے اس کے خلاف سوچتا نہیں. حضرت شاہ ولی اللہ رحمت اللہ اس بات کو فرما رہے ہیں, وہ ایسی عجیب و غریب چیزیں بتاتے ہیں جو عام طور پہ انسان نہیں سوچتا اور ہوتے وہ حقائق ہیں. ایک مثال آپ کے سامنے یہ رکھی کہ جو چیز ہماری عقل میں نہیں آتی اس کا مطلب یہ نہیں ہے کہ وہ چیز ہو بھی نہیں سکتی. دوسری مثال آپ اس کی دیکھیں کہ اہرام مصر ہیں, انہیں بنایا گیا اور مصر کی حکومت نے کئی لاکھ ڈالر اس پہ رکھے ہیں, کئی کروڑ روپیہ بنتا ہے کہ کوئی اس کا کھوج لگائے کہ اہرام بنائے کیسے گئے. لوگ لکھ رہے ہیں لکھ رہے ہیں لکھ رہے ہیں جاتے ہیں, اب تک کوئی آدمی اس کا کھوج نہیں لگا سکا. اور اب تو کھوج لگانے کے لیے ویسٹرن ہے نا, وہ کھوج لگانا چاہتے ہیں. کسی زمانے میں مسلمان بھی اس کا کھوج لگانا چاہتے ہیں. مامون الرشید میں وہ تھا معتزلی لیکن اس کے دماغ پر عقلیات کا جو غلبہ تھا اور پڑھا ہوا تھا بڑے لوگوں سے, امام محمد رحمت اللہ سے, امام مالک رحمت اللہ علیہ سے, تو اس کے ساتھ بات کرنا کوئی آسان تھوڑا ہی. کچھ لوگ گزرے دجلہ کے پل سے اور وہاں انہوں نے دیکھا کہ ایک آدمی بیٹھا ہے اور کتابوں کو دھو رہا ہے اور روشنائی ساری جا رہی ہے. تو تعلیم کا اتنا ذوق تھا, اتنا ذوق تھا کہ ایک ایک فکرہ نقل کرتے تھے. تو ہر ایک کے لیے تعجب کی بات تھی کہ یہ کیا ہو رہا ہے. حتیٰ کہ مسلمانوں نے کاغذ ایجاد کیا کہ اس کاغذ کو ایجاد کرو اور اس کی عمر ہزار سال ہے. جو کتابوں کے نسخے اب ملتے ہیں ہزار ہزار سال پرانے, تو آخر وہ کاغذ کیسے محفوظ رہا کہ مسلمانوں کی ایجاد تھی. تو وہ چند دن تک تو لوگ دیکھتے رہے, وہ روز صبح اٹھ کے بابا جی آ جاتے تھے دھوتے رہتے تھے کتابوں کو, سارا دن یہی مشغلہ. تو اس پل سے ہر کوئی گزرتا تھا, پڑھنے جاتا تھا, ساتھ تھے, کسی نے رک کے پوچھا کہ کیا کر رہے ہو. اس نے کہا ایک آدمی کی کتابیں ہیں وہ دھو رہا ہوں. اور دو چار جمع ہو گئے, ان کا کس کی کتابیں دھو رہے ہو؟ اس کا بھگنیپا کی. ان کا بھگنیپا سے کیا مطلب؟ اس نے کہا یہ جو امام بھگنیپا تھا اس کی کتابیں دھو رہا ہوں تاکہ ختم ہو دنیا سے. تو انہوں نے پوچھا اس کا تمہیں کیا وجہ کیا ہے؟ اس نے کہا یہ گمراہی پھیلاتی. اور ابو حنیفہ تو اتنا گمراہ آدمی تھا کہ یہودیوں اور عیسائیوں کو قتل کرتے تو اتنا ثواب اللہ کیا نہ ہوتا جتنا اس شخص کے قتل میں ثواب تھا. بات مامون تک پہنچ گئی کہ بغداد میں یہ بھی تماشا ہو رہا ہے. اس نے کہا بلاؤ ذرا. بلا لیے گئے. قصہ مختصر یہ کہ اس نے مامون نے صبح کھڑا کیا اپنے سامنے اور اس نے کہا ابو حنیفا نے کہاں غلطی کی ہے بتاؤ. اس نے کہا جی فلاں جگہ فلاں جگہ. بڑے خوش ہوئے اور لکھتے ہیں زہر کا وقت آ گیا اور مامون ایک ایک بات پر احادیث اسے سناتا رہا. تو زہر کے وقت چپ ہو گیا تو مامون نے کہا کہ اگر مجھے تمہاری عمر کا خیال نہ ہوتا تو بڈھے یہ گردن زیادہ دیر ان کندھوں پہ ٹک نہیں سکتی تھی. تم اس شخص کے متعلق یہ بات کہتے ہو جو دین کی ایک ایک پہلو اور ایک ایک سمت کو جانتا تھا اور بس یہی کافی ہے کہ تم بغداد چھوڑ دو. یہ مامون الرشید کو جستجو رہتی تھی. اسی لیے حضرت عمر رضی اللہ عنہ کے بعد شبلی کی نظر جا کر ٹھہری مامون پہ. شبلی اور تو جیسے بھی تھے لیکن تاریخ میں ان کے مقابلے میں کوئی آدمی نہیں تھا. دیوبند کا بڑا نام اور شہرہ تھا لیکن دیوبند تو کیا پورے ہندوستان میں تاریخ کے میں ان کے مقابلے کے لوگ نہیں تھے. اسی لئے جب انہوں نے سیرت لکھی تو انہوں نے کسی کو خط میں لکھا کہ اس سیرت کو جو میں نے لکھی ہے تحقیق کر کے دیوبند لے جاؤ اور وہاں کے مزاج کے مجھے پتا ہے کہ وہ تو میری مخالفت ضرور کریں گے. البتہ صرف ان میں ایک آدمی ایسا ہے جو اسے قدر کی نگاہ سے دیکھے گا اور وہ مولانا محمود حسن حضرت شیخ الہند رحمت اللہ. حضرت شیخ الہند رحمت اللہ علیہ اپنے مزاج کے اعتبار سے بہت ہٹے ہوئے تھے باقی لوگوں سے, اتنے ہٹے ہوئے تھے کہ آپ نے اگر غالب کو پڑھایا تو غالب کا ایک شاگرد ہے ہرگوپال تفتہ, ہندو ہے اور بلا کا ذہین اور شاعر ہے بڑا. غالب ایسے کسی چھوٹے موٹے کو منہ تھوڑے ہی لگاتا تھا. غالب نے ہرگوپال کے نام بڑے خطوط لکھے اور پھر شاعری اور اصلاح اور یہ چیزیں. وہ آئے دیوبند, ہندو تھے, کسی ہندو کی شادی میں آئے تو شیخ الہند رحمت اللہ کو پتا چلا کہ ہرگوپال آیا ہوا ہے تو حضرت خود اس شادی میں تشریف لے گئے اس سے ملنے. اور وہ جتنے وقت بھی رہا جو مجلسیں جمی ہیں اور شیخ الہند رحمت اللہ علیہ نے اردو کے اور فارسی کے جو اشعار اسے سنانے شروع کیے اور وہ ایک شعر پڑھتا تھا تو حضرت دو پڑھنے کو تیار تھے. وہ حیران رہ گیا اور کہنے لگا کہ میرا خیال ہے اس شخص کو صرف اردو کے ہی 50,000 شعر یاد. اور پھر کہنے لگا کہ میں نے زندگی میں اتنے بڑے ذخیرے کا آدمی نہیں دیکھا اس کا حافظہ ایسا. تو شیخ الہند رحمت اللہ نے فرمایا بھئی اب تو بوڑھا ہو گیا, اب کہاں حافظہ, اب تو جوانی کی بات. اس نے کہا جوانی میں اب کیا چیز ہوں گے جو بڑھاپا ہی ہے. یہ بات حضرت مدنی رحمت اللہ علیہ نے لکھی ہے جو اس موقع پہ خود موجود تھے. حضرت نے حضرت شیخ الہند رحمت اللہ کے حالات پہ ایک رسالہ ایک چھوٹا سا لکھا تھا سلہٹ میں. 80 برس ہو گئے اب وہ حضرت کی تحریر ملتی ہی نہیں گئی. بہت میں نے تلاش کی کہ کہیں مل جائے جانا مدنیہ اور یہ جتنا حضرت مدنی رحمت اللہ کا حلقہ ہے ان سے میں نے پوچھا, کسی کو پتہ ہی نہیں تھا کہ حضرت مدنی رحمت اللہ لکھی بھی ہے یا نہیں لکھی. اس میں حضرت نے لکھا تو شبلی نے کہا کہ وہ آدمی ایسا ہے جو اس تحقیق کی قدر کرے گا. تو شبلی نے معمول کو رکھا ہیروز کی فہرست میں سیدنا عمر رضی اللہ عنہ کے بعد کہ اگر کوئی مسلمانوں میں اتنا بڑا شخص پیدا ہوا تھا پھر تو یہ مامون الرشید تھا, لیکن تھا معتزلی, عقل کا غلبہ تھا. اس نے کہا احرام مصر بناؤ, یہی سے توڑو. کئی سال لگ گئے احرام مصر کو توڑنے میں اور جو سونا نکلا ہے اس نے حساب کرایا کہ اگر احرام مصر توڑے جائیں تو کتنا پیسہ لگے گا اور جتنا سونا نکلے گا اگر ہر ایک میں سے بھی نکلا تو کتنا نکلے گا. تو لوگوں نے کہا جناب اگر یہ احرام توڑے جائیں گے تو جتنا سونا نکلے گا اس سے 10 گنا تو آپ کو صرف توڑنے کے لیے سامان چاہیے اور لوگ چاہیے, اتنے افراد چاہیے. وہ کہتا کھوج لگاؤ یہ بنے کیسے, کوئی کھوج نہیں لگ سکتا. مصر کی حکومت نے اب بھی نام رکھا ہے اور انہوں نے کہا کہ کوئی اس کا کھوج لگائے. وجہ اس کی یہ ہے کہ دنیا میں سائنس کی اب اس 2010 تک جتنی ترقی ہوئی ہے ابھی تک دنیا ایسی کرین نہیں بنا سکی جو کرین اس پتھر کو اٹھا سکے, وزن ہی اتنا ہے. چھوٹے سے چھوٹا جو پتھر ہے اتنی بڑی کرین دنیا میں نہیں بنی کہ اس پتھر کو اٹھا سکے. تو وہ کہتے ہیں یہ اس طرح اور مسالہ کوئی نہیں, پتھر پہ پتھر رکھتے چلے گئے ہیں حتیٰ کہ چوٹی پر پہنچ گئے ہیں اور وہ پورا بن گیا ہے. یہ مثال ہے اس بات کی, یہ دوسری مثال ہم پیش کر رہے ہیں کہ دنیا میں کئی چیزیں ایسی ہیں جس کو عقل انسانی نہیں حل کر سکتی. یہ اس زمانے میں یہ چیزیں تھی, زمانہ مٹ گیا, ختم ہو گیا, عالم دوسرا ہو گیا. جب عالم دوسرا ہو گیا تو اس کا حکم بھی دوسرا ہو گیا. اسی لیے اللہ نے قرآن میں چیلنج کیا اور اللہ نے فرمایا کہ جو آج آپ کی مخالفت کر رہے ہیں ما بلغوا معشار, یہ دنیا میں 10ویں حصے تک بھی ابھی نہیں پہنچے ان قوموں کے جن قوموں کو ہم نے تباہ کر دیا تھا انبیاء علیہ السلام کی مخالفت میں. کیونکہ جب دنیا بدلتی ہے احوال اور حالات بدلتے ہیں تو چیزیں بدل جاتی ہیں اب یہ ہیں شاہ صاحب رحمت اللہ جو کچھ لکھا ہے اس کے متعلق یہی باتیں شاہ ولی اللہ رحمت اللہ علیہ نے خود اپنے متعلق لکھا ہے کہ میں جب اپنی والدہ کے پیٹ میں تھا پیدائش سے پہلے اس وقت بھی میں اللہ کو یاد کرتا تھا انہیں شعور تھا خدا ہے اس کی یاد ہے اب یہ چیز ایسی ہے جو انسان اسے پڑھتا ہے کہ شاہ صاحب نے لکھا ہے تو لوگ کہتے ہیں یہ کیسے ممکن ہے یہ ایسے ہی ممکن ہے جیسے میڈیم ممکن ہے کہ چیونٹی کی آواز کوئی سنے اور یہ ایسے ہی ممکن ہے جیسے احرام مصر کہ ہماری عقل ان چیزوں کا پہنچ نہیں لگا سکتی شاہ ولی اللہ رحمت اللہ علیہ اور بہت سی چیزوں کے متعلق لکھتے ہیں ایسی باتیں اپنے والد کے متعلق بھی لکھتے ہیں کہ ان میں یہ چیز تھی یہ چیز تھی ابن عربی رحمت اللہ علیہ لکھتے ہیں ابن عربی نے تو اسپین کے متعلق اتنا کچھ لکھا ہے اتنا کچھ لکھا ہے کہ حقیقت یہ ہے کہ جب تک کوئی آدمی اسپین جا کر دیکھ نہ آئے اور مسلمانوں کی وہ چیزیں نہ دیکھ آئے جو اب تک محفوظ ہیں اس کو ان کی عظمت کا اندازہ ہو ہی نہیں سکتا ایک آدمی نے تاج محل نہیں دیکھا تو آپ ہزار مرتبہ بھی نقشہ کھینچ دیں تو اس سے تصور ہی نہیں ہو سکتا کہ تاج محل چیز کیا ہے تاج محل کو بنانے والوں نے ایسا بنایا ہے کہ ستارے گھومتے ہیں ادھر ہو جاتے ہیں ادھر ہو جاتے ہیں اس کا ایک مینار ایسا ہے کہ قطب ستارہ ہمیشہ اس کے سامنے ہوتا ہے کیسے بنایا کوئی نہیں جانتا تاج محل کس نے بنایا ہے اس پہ سید سلیمان ندوی رحمت اللہ علیہ نے جا کر لکھا اور سید سلیمان ندوی رحمت اللہ علیہ ایسے آدمی تھے کہ علامہ اقبال ان سے پوچھتے تھے کئی خطوط علامہ اقبال مرحوم کے چھپے ہیں جن میں انہوں نے کہا سید صاحب یہ لفظ اردو میں کیسے ہے یہ لفظ فارسی میں کیسے ہے آپ اسے کیسے بولتے ہیں اور ایک جگہ لکھا ہے کہ سید صاحب یاجوج و ماجوج پہ تحقیق کیجئے آپ کی تحقیق کیا ہے اور ایک جگہ لکھا ہے اقبال جیسے آدمی نے کہ اسلام کی پچھلے 500 سال کی تاریخ میں آپ کا آدمی نہیں ملتا جس کا اتنا مطالعہ ہو اتنا علم ہو 500 سال سے اس امت میں آدمی پیدا نہیں ہوا آپ سب کچھ چھوڑ دیں میرے پاس لاہور آ جائیں اور میں آپ اور تیسرا لکھا ہے انور شاہ صاحب رحمت اللہ علیہ کا ہم تین آدمی بیٹھ کے اسلام پر لکھیں گے کام کریں گے تاکہ ہم لوگوں کو بتا سکیں کہ دنیا میں اب جدید اسلام کیسا مطلوب ہے اور فقہا نے اس پہ کیا کیا کام کی تو سید سلیمان ندوی رحمت اللہ علیہ انہوں نے پہلی مرتبہ اس موضوع پر قلم اٹھایا کہ تاج محل کس نے بنایا تھا اور انہوں نے لاہور کے خاندان کے لکھا کہ یہ لوگ گئے تھے تاج محل بنانے کے لیے اور انہوں نے اس کی پوری تحقیق لکھی اب یہ چیزیں ایسی ہیں کہ اسپین کو آدمی سمجھ ہی نہیں سکتا جب تک کہ جا کر دیکھ نہ لے کہ مسلمان کرتے آخر کیا ہے اتنی بڑی بڑی چیزیں اتنے بڑے عجائبات ایک جگہ ہے بجایا اس کا نام اب تو پتا نہیں کیا ہوگی جیسے کرتبہ تھا تو کارڈوبا بن گیا اور اسی طرح بہت سے نام بدل گئے ابن عربی رحمت اللہ نے لکھا ہے کہ میں نے نماز میں جب سلام پھیرا تو مجھ سے ایک آدمی ملا اور مجھ سے کہنے لگا کہ تم اس چیز کے متعلق سوچ رہے تھے اس کا جواب یہ بڑا حیران ہوا میں نے کہا آپ کون ہیں انہوں نے اپنا نام بتایا میرا نام موسیٰ ہے غالباً موسیٰ نام میں نے کہا آپ کہاں سے آئے تو انہوں نے کہا میں کرتبہ سے آیا کئی 100 میل کے فاصلے تو میں نے کہا اب کب چلے میں تو ابھی سوچ رہا تھا انہوں نے کہا مغرب کی نماز میں نے تمہارے شیخ ابو مدین رحمت اللہ علیہ کے ساتھ پڑھی ہوں تو سلام پھیر کے انہوں نے مجھ سے کہا कि वो मेरा मुरीद है इस सवाल का जवाब उसे चाहिए तो उसे जवाब देके आ जाओ तो मैंने फर्ज वहां पढ़े थे सुन्नतें यहां पढ़ी हैं और अब तुम्हें मैं जवाब दे रहा हूं और मैं चलता तो मुझे बड़ी हैरत हुई मैंने कहा आप सफर कर लेते हैं तो उनका सफर कहां का मैंने कहा ये तो जमीन का सफर है कि 300 मील का सफर या 400 मील का आपने एक सेकंड में कर लिया आप ऊपर भी चले जाते हैं तो कहने लगे इतनी ज्यादा नहीं जा सकता मैंने कहा कितना कहने लगे 300 मील हवा में ऊपर चला जाता फिर एक मर्तबा मुलाकात हुई तो मैंने उनसे पूछा कि आप अभी सुबह की नमाज तो यहां आपने पढ़ी थी असर कहां पढ़ी तो उन्होंने कहा इस पहाड़ की चोटी पे मैंने कहा यहां आपने क्या देखा तो उन्होंने कहा एक सांप था मैं उससे मिलने आया था अब ये चीजें ऐसी हैं जो लोग कहते हैं कि ये हमारी समझ में नहीं आती बात बड़ी आसान है समझ में आती तो उनके और दोस्त भी साथ थे तो उन्होंने कहा हां भाई हम एक सांप से मिलने आए थे तो मैंने कहा वो सांप कहां है तो उन्होंने कहा वो देखो तो मैंने जब देखा तो पहाड़ जो मुझसे काफी फासले पर था ऐसे लगा या तो मैं पहाड़ के पास पहुंच गया हूं या पहाड़ मेरे पास आ गया कुछ हुआ है ऐसे बहुत बड़ा सांप था तो उस सांप को उन्होंने कहा सलाम करो मैंने सलाम किया तो उसने जवाब दिया फिर मैंने उससे पूछा तुम्हारा नाम उसे अपना नाम बताया मैंने कहा क्यों हो तो उसने कहा अल्लाह ने भेजा है और खुदा की बहुत सी मखलूक है जिसकी हिफाजत मेरे जिम्मे तो मैंने उनसे पूछा कि कितने बड़े हो तो उन्होंने कहा वो देखो तो वो पूरे पहाड़ के गिर्द लिपट के फिर भी उसकी दुम उसके सर से आगे चली गई थी इतना बड़ा सांप तो कहते हैं मैं जरा सा घबरा गया कि ये क्या हो रहा है तो उससे कहा कि तुम किसके मुरीद हो तो मैंने कहा अबू मदीन रहमतुल्लाह अलैह का तो उन्होंने कहा अच्छा अच्छा मैंने कहा आप जानते हैं अबू मदीन को उससे कहा इस जमीन और आसमान में कोई शख्स ऐसा नहीं है कोई जानवर ऐसा नहीं जिसमें अल्लाह ने रूह रखी और तुम्हारे शेख को ना जानता मैंने कहा वो कैसे तो उससे कहा तुम्हें पता नहीं है कि उसकी दुआ की वजह से अल्लाह ताला हजारों लोगों को रिज़्क देता है और लाखों को खुदा तंगी और मुसीबत से निकालता है वो जो दुआ उम्मत के लिए करता रहता है ये उसकी दुआ की वजह से अल्लाह ने मछलियों को हुक्म दिया समंदर में कि उस शख्स के लिए मुझसे मांगा करो ये अब 300 मील ऊपर चले जाते थे ऐसे हो जाता था इस तरह की یہ مسئلہ قرخی رحمت اللہ سے کسی نے پوچھا یہ قرخی بہت بڑے فقیہ تھے ان پہ ذرا سا معتزلہ کا اثر تھا مگر تعلق معاملہ میں اور فقہ میں اپنی مثال آپ تھے ان کے ایک مرید کہتے ہیں کہ کوئی مشکل پیش آ گئی تو میں نے قرخی رحمت اللہ کو دیکھا وہ بیٹھے اللہ سے دعا مانگ رہے تھے رو رہے تھے اور وہ بار بار کہہ رہے تھے یا واہ غوثہ یا اللہ واہ غوثہ اللہ اللہ تیری مدد چاہیے اللہ تیرے سامنے فریاد ہے تو اتنی مرتبہ انہوں نے پڑھا کہ میں نے کتنا شروع کیا تو 10,000 سے زیادہ مرتبہ انہوں نے یہ بات کہی اور پھر کہا کہ استغفرون ربکم جب تم اپنے پروردگار کے سامنے فریاد کر رہے تھے تو میں سمجھا کہ اب ان کے دل کو اطمینان ہوا ہے کہ اللہ کا ذکر اتنا کر لیا ہے کہ اب دعا ہوں کرخی رحمت اللہ علیہ سے کسی نے کہا اور یہ بات نقل کی ہے حافظ زہبی رحمت اللہ علیہ کے حالات میں زہبی بہت بڑے ناقد ہیں بہت تنقید کرتے ہیں بالکل کس کے انسانوں کو رکھتے ہیں بشرطے کہ وہ آدمی ان کے مزاج پر پورا اترے اور جو ان کے مزاج پہ برا نہ کر رہے اس کو بھی لکھ دیتے ہیں خیر یہ بھی ایک قصہ ہے تو کرخی رحمت اللہ کے حالات میں انہوں نے لکھا ہے کہ کسی نے ان سے پوچھا کیا پانی پہ چلتے ہیں تو انہوں نے کہا یہ تو بات میرا خیال ہے نہیں ہے البتہ جب میں دجلہ کو اس دریا کو عبور کرنے کا سوچتا ہوں تو اللہ تعالیٰ اس کا وہ سرہ اس سرے سے ملا دیتے ہیں تو میں پہلا قدم یہاں رکھ کے دوسرا قدم ادھر رکھتا ہوں تو بس پار ہو جاتا ہے. یہ چیزیں ہیں جو ٹائم ٹریولنگ ہے, وقت میں سفر کرنا, یہ ممکن ہے یا نہیں, بات تو یہ. اور یہ چیزیں ہیں دنیا پہ سفر کرنا. بنیادی بات یہ ہے کہ اگر کبھی اس بات کا کھوج لگ جائے کہ ایک آدمی زمانے میں سفر کر سکتا ہے اور ایک آدمی زمین پر بغیر ان اسباب کے سفر کر سکتا ہے, تو پھر یہ ساری باتیں خود بخود حل ہو جاتی ہیں. اور زمانے میں سفر کرنا یہ ممکن ہے. لگے ہوئے سائنٹسٹ کام کر رہے ہیں, شاید کوئی وقت آئے اور زمانے کا کوئی راز ان پر کھلے کہ ٹائم ہے کیا اور ممکن ہے وہ بھی سفر کریں. لیکن وہ جو آیا ہے نا دجال کے متعلق, کہ حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ 40 دن میں وہ پوری زمین گھوم جائے گا, اور رسول اللہ صلی اللہ علیہ وسلم نے صحیح حدیث میں آتا ہے آپ نے فرمایا کہ اس کے زمانے میں 6 مہینے کا دن اور رات ہو جائے گی, یا اتنی طویل رات ہو جائے گی, یا اتنی طویل دن ہو جائے گا. اور صحابہ رضی اللہ عنہ اللہ کے رسول نماز کیسے پڑھتے ہیں, تو آپ نے فرمایا اندازہ کر کے پڑھتے ہیں. صاحب فضل القدیر نے اس سے استدلال کیا ہے, اور ان تک جب یہ بات پہنچی کہ دنیا میں ایسے ممالک بھی ہیں جہاں پر 6-6 مہینے دن اور رات رہتا ہے, تو انہوں نے اس پہ فتویٰ دیا. انہوں نے کہا 6 مہینے میں رات ہے یا دن ہے, بس اندازہ کرو کہ نماز کتنے گھنٹے کے بعد ہو سکتی ہے. مثلاً ہے تو رات ہی, لیکن عشاء کی نماز ہم 10 گھنٹے بعد پڑھیں گے, سو گئے 10 گھنٹے بعد اٹھے اور عشاء کی نماز پڑھ لی, اب ہے رات ہی. عشاء کے بعد فجر کتنے گھنٹے کے بعد ہونی چاہیے اس طرح پڑھ لیں گے, ظہر کتنے گھنٹے بعد ہونی چاہیے. وہ اسی سے استدلال کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا وقت ایسا ہو جائے گا اور دجال اتنے دن دنیا میں رہے گا اور ایک دن اس زمانے میں ہفتہ دن کے برابر ہو جائے گا اور ایسے اور ایسے. اس پہ ہمارے اساتذہ کہتے تھے واللہ عالم, لیکن اساتذہ یہ فرماتے تھے کہ یہ دلیل ہے اس کی کہ دجال وقت میں بھی آ کر کچھ نہ کچھ گڑبڑ کرے گا, تصرف کرے گا. ہم نے اساتذہ سے بات سنی تھی اور وہ چونکہ پڑھے ہوئے تھے ہمارے اساتذہ حضرت انور شاہ صاحب رحمت اللہ سے, تو وہ حضرت شاہ صاحب کا حوالہ دیتے تھے, مدنی رحمت اللہ سے پڑھے ہوئے تھے ان کا بھی حوالہ دیتے تھے, اور ان سب کی سند جا کر گنگوئی رحمت اللہ سے مل جاتی ہے. تو حضرت بھی فرماتے تھے کہ دجال کے زمانے میں ٹائم کا مسئلہ کچھ ہو جائے گا, اس کا مطلب ہے وہ کچھ چیز کرے گا, اور اس حد تک ہو جائے گی چیز کہ زندگی اور موت یہ بظاہر دجال کے قبضے میں کچھ چیزیں آ جائیں گی. اس کا ہلکا سا نمونہ اگر دیکھنا ہو, بالکل معمولی چیز, جیسے ایک تناور درخت بڑے سے بڑا تصور کریں, تو اس کا بیج جب پھوٹتا ہے یہ سمجھ لیں شاید بیج پھوٹا ہو, لیکن ایسے ہی خیال آتا ہے, ضروری نہیں آپ اس بات کو مانیں. اسرائیل میں انہوں نے مرغی بنانی شروع کی ہے, ایسی مرغی جس سے نہ کوئی سر ہے نہ پاؤں, نہ کوئی آنتے نہ کچھ اور چیز. مرغی کے گوشت کو انہوں نے کہا کہ اس میں چیزیں کیا کیا ہیں, اس میں مثلا پروٹین ہے, اس میں مثلا نمکیات ہے, یا کوئی بھی چیز ہے, ان سب چیزوں کو جمع کر کے وہاں سائنٹسٹ اس بات پر ریسرچ کرنا شروع ہوئے ہیں, اور انہوں نے گوشت کا ایک لوتھڑا بنا دیا, اور ان کا خیال یہ ہے کہ ہم اس کو مزید ترقی دیں, ہوتے ہوتے یہ گوشت کا لوتھڑا جو ہے نا خالص گوشت کے مرغی جتنا ہو جائے, تو دنیا میں ہم یہ بھیجیں آئندہ, نہ مرغیاں رکھنے کی زحمت, نہ ذبح کی زحمت, نہ کوئی اور تکلیف, نہ مرغیوں کی گندگی, نہ کچھ, بس مرغی کا گوشت اتنا بڑا لوتھڑا بن رہا ہے 2 کلو کا 1 کلو کا, دنیا میں یہ گوشت چل جائے گا اور بس ہو جائے گا. اب وہ اس پہ تحقیق کر رہے ہیں اور کسی حد تک وہ کامیاب ہو بھی رہے, کیونکہ دنیا میں جتنے بھی نوبل پرائز جیتنے والے ہیں اس وقت اسرائیل میں غالباً 70 یا 100 سے زیادہ تو وہاں بیٹھے ہیں اور یہودیوں کے لیے پوری دنیا کے یہودیوں کے لیے وہ بہت بڑا سرمایہ ہے ان میں سے ایک ایک دماغ تو وہ کیوں نہ ان کی حفاظت کریں بھی انہوں نے تو قدر نہیں ہم یہ نہیں سوچتے کہ ہم ایسے کیوں نہیں ہم یہ سوچتے ہیں وہ کیوں ہیں لہذا انہیں مارو بھئی انہیں تو تم مارو گے یا نہیں مارو گے تم اپنے متعلق بھی تو سوچو دنیا میں غالباً 500 یونیورسٹی جو ٹاپ کلاس کی ہیں ان کی فہرست اگر دیکھیں تو نہیں مسلمانوں کی کوئی یونیورسٹی تو سب انہیں کی تو اسرائیل نے تو حفاظت کرنی ہے اس لیے کہ ان کے لوگ ہیں انہوں نے محنت کی ہے اب ایک سائنسدان تھا اس نے محنت کر کے جو کچھ بھی کیا اس نے بنا دیا ایٹم بم اب پوری دنیا بھگتتی رہے اسے اس طرح کے کئی دماغ جہاں جمع ہو گئے ہیں اب وہ دماغ ایسے ہیں جو اس قوم کا سرمایہ ہیں وہ کہتے ہیں ان کو کچھ نہیں ہونے دینا ان کو بچا کر رکھنا ایک بات شاید پہلے بھی عرض کی ہو پھر کہتے ہیں ہم کہ انگلینڈ میں ایک مرتبہ کئی مرتبہ رہنے کا اتفاق ہوا ایک مرتبہ کی بات ہے کہ وہاں جس جگہ رہتے تھے روڈ وہاں کی بننی تھی تو کئی میل لمبی تو نوٹس آ گیا ایک مہینہ پہلے کہ اگلے مہینے کی فلاں تاریخ کو اتنے بجے سے اتنے بجے تک یہ روڈ دوبارہ اس پہ کارپیٹنگ کی جائے گی پھر اگلے دن نوٹس پھر اگلے دن تو دیکھ دیکھ کے پتہ چل گیا کہ ہونا تو ہے ہی مہینے بعد جب نکلے گھر پہ تو وہ ٹھیک تھا روڈ کام شروع تھا شام کو جب برٹش لائبریری سے واپس آئے تو وہ بالکل بنا ہوا تھا تیار تو پتا چلا ایک دن میں اتنی بڑی روڈ پہ انہوں نے کارپیٹنگ کر دی دوسری جگہ ٹھہرنا ہوا تو وہاں پر تھوڑا سا کام کرتے تھے روڈ کا پھر چلے جاتے تھے وہ دن کو کرتے تھے 1:30-2 بجے سے لے کے 3:30 تک بس ایسے پھر چلے جاتے تھے تو جو وہاں ہیڈ تھا اس سے میں نے پوچھا ایک دن میں نے کہا صاحب وہاں رہتے تھے تو وہ روڈ ایک دن میں بن گیا اور آپ اتنے دن میں یہاں بناتے ہیں یہ کیوں اس نے مجھے سمجھایا کہنے کا وہ جو گھر ہے نا اس میں ایک سائنٹسٹ رہتا ہے اور وہ سائنٹسٹ گورنمنٹ نے اس کو لکھا کہ ہم آپ کے گھر کے سامنے کی روڈ بنانا چاہتے ہیں اس نے کہا کہ آپ یہ گھر کی روڈ بنا سکتے ہیں لیکن میں اپنے کاموں میں مصروف رہتا ہوں اور دن کو 2 گھنٹے کے لیے جب میں ٹہلنے جاتا ہوں مارکیٹ جاتا ہوں تو اس وقت آپ یہ بنا سکتے ہیں اس کے علاوہ نہ بنائیں تو گورنمنٹ نے پابند کیا کہ ایسے نہ ہو کہ کسی وقت شور ہو اور ان کو دماغی طور پر تکلیف پہنچے کیونکہ وہ اپنے پروجیکٹ میں مصروف ہیں تو دماغی سکون بہت ضروری ہے اس لیے وہاں بالکل ایسے نہیں کیا جا سکتا تو ہم اس وجہ سے مجبور ہیں صرف اتنے گھنٹے بنا سکتے ہیں اس کے بعد ہم کام نہیں کر سکتے یہ دماغ کی قدر ہے کہ اگر کوئی آدمی سوچنے والا ہے کام کرنے والا ہے تو ہم اسے ضائع تو نہیں کر سکتے اس لیے یہ جتنی بھی ترقیات ہیں یہ بات ہے زمانے کی کہ زمانے میں سفر کیا جا سکتا ہے یا نہیں کیا جا سکتا ہم کہتے ہیں زمانے میں سفر ہو سکتا ہے مثلاً ایک آدمی اگر اللہ چاہے تو اسے آج سے 1000 سال پہلے لے جائے اور اللہ تعالیٰ اسے بتائے کہ آج سے 1000 سال پہلے 400 ہجری میں 430 ہجری میں یہ بزرگ زندہ اچھا آج سے 800 سال پہلے چلے جاؤ اور یہ غزالی بیٹھے ہیں مل لو تم ان سے جا کے آج سے 1200 سال پہلے چلا جاؤ یہ امام بخاری بیٹھے آج سے 1400 سال بھی چلے جاؤ یہ حضور صلی اللہ علیہ وسلم بیٹھے ہیں یہ زمانے میں سفر کر کے کوئی ماضی میں چلا جائے یہ ممکن اور مستقبل میں چلا جائے یہ بھی ممکن مثلا اب 1430 ہے ایک آدمی یہ دیکھنا چاہے کہ 1500 میں کیا ہوگا تو ممکن ہے خدا اسے چاہے تو 1500 میں دے جائے اور دکھا دے کہ یہ چیزیں ہو رہی ہیں یہی ہے نا ٹائم ٹریولنگ اور اس کا تجربہ ہر آدمی کو ہوتا ہے مگر ہم سوچتے نہیں ہر آدمی کو ہوتا ہے والد کو ان کے انتقال کے 20 سال بعد دیکھتا ہے کیا والد صاحب آئے थे, आज नाना आए थे, आज दादा आए थे, पता ही नहीं होता 50 साल हो गए उनके इंतकाल को। तो ये सफर में हल्का सा तजुर्बा है ख्वाब का कि तुम इतना पीछे जाकर उनसे मिल रहे हो। आदमी कहता है मैं हैरान होता हूं कि वो पुराना घर मैंने देखा, उसमें वालिद भी थे और मेरी भी ये हालत नहीं थी, ऐसा मैं जवान था, मैंने ख्वाब उनके देखा, तो वो इतने टाइम में पीछे ले जाकर बस एक हल्की सी एक झलक है जो ख्वाब में आती है। इससे ज्यादा अगर आप देखना चाहें तो ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम क्या मिल जाएगा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैंने उम्मतियों को देखा जहन्नम में ये अज़ाब था, ये अज़ाब था, ये अज़ाब था। सवाल ये वाला होता है कि उम्मती तो आए बाद में, एक आदमी ने सूद खाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के 1000 साल के बाद। अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने 1000 साल पहले उसे देखा था, वो जहन्नम में चल रहा था, तो ये कैसे हो गया था? इसको इब्न अरबी रहमतुल्लाह ने हल किया। इब्न अरबी कहते हैं कि अल्लाह के इल्म की तो कोई हद नहीं ना, तो अल्लाह ताला ने अपने इल्म के मुताबिक इधर से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को उठाया, उधर से टाइम को उठाया, और कयामत वाला दिन जो था खुदा ने सफर करा के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को वहां भेज दिया कि ये है जी आपकी उम्मत के साथ हो रहा। तो उन्होंने पर करो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मेराज से 2000 साल बाद कयामत आती है, तो 2000 साल बाद ले जाकर खड़ा कर दिया कि ये देख लें आपकी उम्मती ये कर रहे हैं। इसीलिए अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह अन्हु ने लिखा कुरान की इस आयत की तफसीर में कि वइन मिनकुम इल्ला वारिदुहा कान अला रब्बिक हतमन मक़दिया, और तुम में से कोई शख्स ऐसा नहीं है जो जहन्नम से ना गुजरे, गुजरोगे उससे जाओगे, पर तेरे रब का ये पक्का वादा उसने तय कर लिया। इब्न अब्बास रजी अल्लाह अन्हु से पूछा गया कि जहन्नम, उन्होंने कहा हां ऐसे हो जाएगा कि जितने जन्नती हैं उन्हें अल्लाह ताला एक मर्तबा जहन्नम से गुजार देगा, वो गुजरेंगे, लेकिन उस पे जहन्नम की आग का असर नहीं होगा। बस खुदा गुजार देगा कि देखो ये भी एक मंजर है, ये भी एक चीज है। तो इब्ने बास रज़ियल्लाहु सारे गुजर जाएंगे, देखेंगे उन्हें कुछ भी नहीं होगा। अब लोग कहते हैं जी फिर जहन्नम की आग असर, अरे भाई अंदर फरिश्ते भी तो होंगे ना, उन फरिश्तों में भी तो जहन्नम की आग असर नहीं करेगी। इसी तरह अल्लाह ताला इंसान को बना देगा। तो टाइम की ट्रैवलिंग के टाइम में कोई आदमी सफर कर ले, ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ हुआ। इब्न अरबी ने भी लिखा है, इब्न अरबी रहमतुल्लाह अलैहि ने लिखा है कि मैंने देखा एक मैदान में स्पेन में कि इतना साफ मैदान और इतना खूबसूरत है कि जैसे तैयारी की गई हो। तो मैंने देखा लोग आना शुरू हुए, इतने लोग आए, इतने लोग आए कि मैं उन्हें देख देख के हैरान था। तो मैंने किसी से पूछा कि ये कौन है, तो उन्होंने कहा जितने भी अंबिया अलैहिस्सलाम थे ना दुनिया में अल्लाह ने भेजे थे, ये सब की रूहें आई। तो मैंने उनमें से एक को देखा, बहुत रोशन चेहरा, बहुत चमकदार, और इतने ऊंचे कद के, तो मैं उनके पास चला गया और मैंने उनसे पूछा कि आप कौन है, तो उनका मैं हूद हूं अलैहिस्सलाम। तो मैंने पूछा कौन, उनका कौम आद में जो नबी आया था। मैंने कहा आप हजरात क्यों आए, तो उन्होंने कहा वो जो बुजुर्ग है ना वो बीमार हो गए हैं और वो हम सबको इतने अच्छे लगते हैं, इतने अच्छे कि हम सब ने कहा चलो जाकर उनकी इबादत करते हैं, तो हम सब उनका हाल पूछने आए। तो इब्न अरबी रहमतुल्लाह कहते हैं मैंने सोचा बस अब इनका दिन आ गया है, खत्म हो जाएंगे। तो दो चार दिन के बाद, ये कुछ वक्फे के बाद उनके इंतकाल हो गया, मुझे समझ आ गई कि जो इतने आए ना अब लेके ही नहीं जाएंगे। तो ये क्या चीज है कि ऐसी दुनिया है जो बज़ाहिर इंसान की समझ में नहीं आती लेकिन उसका वजूद है। हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो आदमी ज़ौजैन खर्च करेगा, इब्ने हब्बान में आई है ये रिवायत और बिल्कुल सही है, और अल्लाह ताला ने मतलब ये कि अगर उसकी ज़ौजैन के खर्च को अल्लाह ने कबूल फरमा लिया तो जन्नत के दरवाजे उसे आवाज देंगे कि तू मुझसे आ जा। ज़ौजैन का मतलब जिससे आप कहते हैं जुफ्त, 1, 3, 5 साल जिसको ताक हो गया ना, ऑड हो गया, और एक है जुब 2, 4, 6, 8। हजूर सल्लल्लाहु अलैहि वसल्लम जिसने ज़ौजैन दो चीजें खर्च की, मसलन खैरात करने की 1 किलो 2 किलो दे दिए, किसी को एक चादर देनी दो चादरें दे दी, किसी को एक पंखा लेके देना था दो दे दिए। तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जो इस तरह खर्च करेगा जिंदगी में, अल्लाह ताला अगर कबूल मतलब हो जाएगा जब, तो उसको ये इनाम दिया जाएगा कि जन्नत के दरवाजे उसे पुकारेंगे कि आओ। अब जन्नत का दरवाजा कैसे पुकारेगा, उसमें फरिश्ते होंगे ये भी मुमकिन है, और ये कि खुद दरवाजा पुकारे ये भी मुमकिन। ये चीजें अब अकल से बाला होती, लेकिन उनका वजूद है। हदीस पूरी अर्ज कर दें, वो जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तो वक़्र रज़ी अल्लाह अन्हु का अल्लाह के रसूल, उनके मफहूम ये था कि एक दरवाजे की पुकार को छोड़ के जब आदमी आगे चल पड़ेगा तो वो फिर वो उस दरवाजे से पुकारने वाले नाराज नहीं होंगे। ऐसी बात आई है फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वक़्र रज़ी अल्लाह अन्हु से कि ऐसे नहीं होगा, यानी किसी को कोई रंजिश और तकलीफ नहीं होगी। और फिर फरमाया वक़्र तुम्हारे बारे में मेरा ख्याल यह है कि तुम ऐसे शख्स हो जिस जन्नत के आठों दरवाजे दावत देंगे कि तुम हमसे दाखिल हो। जन्नत का दरवाजा फख्र महसूस करेगा कि उस दरवाजे से हज़रत वक़्र रज़ी अल्लाह अन्हु दाखिल होंगे, जिस भी दरवाजे से। ये बात हज़रत मुजद्दिद रहमतुल्लाह ने भी लिखी है। मैं अहादीस के साथ इसलिए इन सूफिया की वारदात को मिलाता हूँ कि जिन लोगों का ख्याल ये है ना कि ये तसव्वुफ एक बिदअत है और ऐसे शुरू हो गई और ये हो गया और वो हो गया, उन्हें सोचना चाहिए कि इन मुशाहिदात की तस्दीक अगर हदीस से हो जाए और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो कुछ फरमाएं उससे तस्दीक हो जाए, बावजूद ही कि ये सूफिया इन हदीस को नहीं जानते थे। वजह की कि किताबें अब छप छप के आ रही हैं ना, ये सारी किताबें उनके जमाने में थोड़े ही थी, हिंदुस्तान में थोड़े ही थी। हिंदुस्तान में तो सही बुखारी एक मुद्दत के बाद आई। हज़रत मुजद्दिद रहमतुल्लाह ने लिखा है, हज़रत मुजद्दिद रहमतुल्लाह ने लिखा है, मैंने जन्नत को देखा वहां जन्नत ममलूक अज़नूर सिद्दीक अकबर, जो जन्नत मुझे दिखाई गई वो सिद्दीक अकबर रजी अल्लाह के नूर से रची भरी हुई थी, बसी हुई थी जन्नत। इतना नूर था अबूबकर रजी अल्लाह का कि जन्नत जगमगा रही थी। जन्नत भी तो कई है, फरमाया जो जन्नत मुझे दिखाई गई वो जगमगा रही थी अबूबकर रजी अल्लाह के नूर से। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया आठों दरवाजे जिस आदमी को पुकारेंगे यानी फख्र महसूस करेंगे कि अबूबकर रजी अल्लाह अन्हु उससे दाखिल हो, फरमाया तुम ही हो। अबूबकर रजी अल्लाह अन्हु खुद दो में से दूसरे थे। हजरत उमर रजी अल्लाह अन्हु कहते थे कि अबूबकर रजी अल्लाह अन्हु को सोचो, ये इतने बड़े आदमी हैं कि अल्लाह ने फरमाया कि सानियत नहीं दो में से दूसरा। खुदा ने अबूबकर रजी अल्लाह अन्हु को अलग नहीं किया, दो में से दूसरा यानी उसी में जमा फरमा दी। इसीलिए वो कहते थे उमर रजी अल्लाह अन्हु कि अबूबकर रजी अल्लाह अन्हु मेरे साथ नेकियों का तबादला कर लें और एक दिन और एक रात मुझे अपनी जिंदगी की दे दें और मेरी सारी जिंदगी की नेकियां दे दें। बड़े लोग जो होते हैं ना, वो बाज़ुकात इतनी बड़ी नेकी कर देते हैं कि फिर छोटे मोटे जितने भी होते हैं ना लोग, ये सारी जिंदगी भी लगा दें तो वो उस फ्लाइट तक नहीं पहुंच सकते। वो तो एक घंटे में कराची पहुंच जाता है, आठ घंटे में लंदन पहुंच जाता है, और ये बेचारा पैदल चलता रहे सारी जिंदगी भी तो नहीं पहुंच सकता। इसलिए बड़े लोगों पर तनकीद करते हुए सोचना चाहिए कि कहीं ऐसी नेकी उसकी हो तो फिर क्या होगा। हमारे हजरत रहमतुल्लाह अलैह कहते थे, मुआबुल हसन अली नदवी रहमतुल्लाह अलैह फरमाते थे, जब तकसीम हुई, ये लिखा भी है, गांधी को अगर आप पढ़ेंगे तो आपको ये वहां मिलेगा, इंदिरा ने लिखा, इंदिरा की किताब है ना ट्रुथ, उसमें भी आपको ये चीज मिल जाएगी, थोड़ा सा जिक्र इंदिरा ने किया। तो इंदिरा ने लिखा है कि हम बिल्कुल यंग लड़के और लड़कियां सारा दिन काम करते थे दिल्ली में कांग्रेस की वजह से, तो नेहरू की बेटी थी, तो हम सारा दिन इस पे काम करते थे कि किसी तरह के फसादात में खून ना बहे। और जब शाम को आते थे हम गांधी के पास, तो गांधी जी से हम कहते थे कि इतने मुसलमान आज फलां जगह पे मारे गए, इतना खून बह गया, इतना कुछ हो गया। तो गांधी ने एक दिन सख्त में डांटा, उसने कहा तुम अमन कायम करने की कोशिशें करते हो, तुम जब आते हो आके मुझे यही कहते हो कि मुसलमान मारे गए, मुसलमान इतने शहीद हो गए, मुसलमान खत्म हो गए, हिंदू क्यों नहीं मरते, हिंदू क्यों नहीं आग में जलते, मुसलमान ही क्यों बेचारे मारे जा रहे। तो इतना डांटा कि उसने कहा तुम सब झूठ कहते हो। तो इंदिरा कहती है मैं चुप हो गई इस पे, क्योंकि बड़े थे गांधी। तो उसने कहा कि सिर्फ एक आदमी पर मुझे एतबार है, वो अगर बात करेगा तो झूठ नहीं बोलेगा, मुबालगा नहीं करेगा, और मां हफीज़ुर रहमान सिहार भी, उन्हें ढूंढो, मौलाना आके जो दिल्ली के हालात बताएंगे बिल्कुल सच बोलेंगे, मैं तुम लोगों को नहीं मानता। मां हफीज़ुर रहमान सिहार भी रहमतुल्लाह अलैह इतने बड़े आदमी थे, अनवर शाह साहब रहमतुल्लाह अलैह के शागिर्द थे, और तकरीर हुई, उन्होंने बड़ा काम किया, बहुत काम किया मुसलमानों को बचाने में। हिंदुस्तान वो चाहते थे तकसीम ना हो, उनका मौकफ ये था, सही था गलत था अब हम क्या इस पर बहस करें, लेकिन उनका मौकफ ये था। और वो कहते थे मुसलमानों को हिंदुस्तान में रोको, मुसलमान गाड़ियां उस जमाने में गाड़ी बड़ी कीमती चीज थी, और अपनी अमलाक जायदाद क्या क्या चीजें छोड़ के भाग रहे थे। मौलाना अब्दुल रहमान साहब कहते थे काश मुसलमान जाते हुए ये कह जाए हमसे कि आप ले लें, तो हमारे लिए गाड़ी लेना जायज हो जाए, हम इसे बेच लें और हिंदुस्तान के गरीबों पे खर्च कर दें। लेकिन जाहिर है कि लोगों को अपनी जान की पड़ी हुई थी, बड़ी मेहनत की मौत। नेहरू ने एक दिन असेंबली में ये कह दिया कि हिंदुस्तान की आजादी में हिंदुओं की कुर्बानी है। मौलाना अब्दुल रहमान साहब ने जो खड़े होकर तकरीर की तो उन्होंने कहा वहां हबीबुर रहमान साहब लुधियानवी रहमतुल्लाह अलैह और फलां और फलां और फलां, उन्होंने नाम ले लेके गिना, और इतनी जबरदस्त उन्होंने झाड़ पिलाई कि अगले दिन बिल्कुल भरी असेंबली में प्राइम मिनिस्टर ने आके माफी मांगी नेहरू, और उसने कहा मैं माफी चाहता हूं मौलाना, मैं भूल गया था, मुझसे गलती हो गई। हबीबुर रहमान साहब रहमतुल्लाह ने बड़े काम किए, उनकी कामों का क्या जिक्र करें, लेकिन हजरत फरमाते थे कि एक दिन वो मिलने आए शाहुल कादिर साहब रायपुरी रहमतुल्लाह अलैह से, तो रायपुरी रहमतुल्लाह अलैह इतने खुश थे उनके कामों से, ये ऐसी शख्सियत थी जिससे नेहरू मिलने की तमन्ना करता रहा और बड़े बड़े हिंदुस्तान के लोग। हजरत ने फरमाया हमने जो कुछ भी किया है वो अल्लाह के लिए किया है, हमें हुक्मरानों से मिलके मुसलमानों के लिए जो हमने काम किए हैं उसका अजर इन लोगों से नहीं लेना, हुक्मरानों से अल्लाह के लिए किया था। तो फरमाते थे मौलाना नदवी रहमतुल्लाह अलैह कि जब मौलाना रहमान सिहारवी हमारे शहर से मिलने आए अब्दुल कादिर साहब रायपुरी रहमतुल्लाह अलैह से, तो हजरत ने दोनों हाथ पकड़ लिए और फरमाया मेरी जिंदगी की तमाम इबादतें मुराकबे जिक्र मुजाहिदा हिफ्ज़ुर रहमान तुम्हारी एक तकरीर पर कुर्बान, फरमाया मेरे साथ सौदा कर लो, ये जो मुसलमानों की खिदमत तुमने की ना 47 में, सारी मेरी जिंदगी की इबादतें मुजाहिदे तुम ले लो, ये एक दिन मुझे दे दो जो दिल्ली में तुमने गुजारा। इसलिए बड़े लोग कभी इतनी बड़ी नेकी कर जाते हैं कि बाकी इंसान बाकी छोटे मोटों को क्या बताया कि नेकी क्या होती। ये चीज हज़रत वकर रज़ी अल्लाह अन्हु के साथ हुई, और हज़रत वकर रज़ी अल्लाह अन्हु ने हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जो हिजरत की वो रात और जिस दिन उन्होंने फैसला किया कि हमने जिहाद ज़कात ना देने वालों के खिलाफ जिहाद करना है, हजरत उमर रज़ी अल्लाह अन्हु कहते ये एक दिन और एक रात अबू बकर मुझे दे दे और मेरी सारी जिंदगी दे दे, इतनी अजमत थी। इसीलिए हज़रत मुजद्दिद रहमतुल्लाह फरमाया जो जन्नत मैंने देखी हमा जन्नत मुमलूक वाज नूर सिद्दीक अकबर, सारी जन्नत जगमगा रही थी हज़रत बकर रज़ी अल्लाह अन्हु के नूर से। तो ये चीजें ऐसी हैं कि इंसान को समझ नहीं आती। तो हम कहते हैं जमाना उसमें ट्रैवलिंग कराई सफर करवाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कि 1000 साल 2000 साल बाद ये देखें आपकी उम्मत क्या कर रही। इसी तरह पीछे भी सफर हो जाता है, कुरान करीम में भी आया अल्लाह ने फरमाया कि आपने फलातकुन फी मिरियतिन, और आप कभी कभी शक न कीजिएगा वो मुलाकात जो आपके हज़रत ईसा अलैहिस्सलाम से हुई। हज़रत ईसा अलैहिस्सलाम से मेराज में मुलाकात हुई थी, वो कदीम जमाने की शख्सियत हैं جب بھی رسول اللہ صلی اللہ علیہ وسلم اس طرح ملاقات ہوئی یا یہ کہ واقعی کسی اور طریقے سے ملاقات ہوئی تھی لیکن زمانے میں یوں سفر ہوتا ہے یہی چیزیں جو شاہ رسول اللہ رحمت اللہ علیہ جس کو آگے چل کے بیان کرتے ہیں یہ سمجھنی ذرا سی دشوار ہیں لیکن موضوع یہی تھا کہ اس پر بات کر Thank you.